نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير Amazed by Allah Asmaul Husna, आज हम इस सीरीज में अल्लाह सुभान व तआला का बहुत खूबसूरत नाम अर रफीक देखेंगे। अर रफीक का लफ्ज़ उर्दू में आम है, रफीक नाम भी होता है, रफीका भी हैं, रिफ़का भी हैं और इसी तरह रिफाकत, मुराफ़का। कोहनी को अरबी ज़ुबान में मिरफक कहते हैं। सूरत कहफ में इसका तज़किरा है ना, मिराफिक जमा में। जब बहुत थक जाता है इंसान तो अपनी कोहनी को टेबल पे या सामने रखी किसी चीज़ पे टिका कर अपना चेहरा उसमें डाल देता है। ये है कोहनी, यानी टेक देने वाली, रिलैक्स करने वाली चीज़। तो अल्लाह ताला का ये नाम अर रफीक रा फा काफ से है। रिफ लुग़वी मानों में नरमी वाले को, आसानी वाले को, अपने काम आहिस्तगी से करने वाला, यानी गैर मखसूस तरीक़ों से अल्लाह ताला अपने काम कर भी लेते हैं और हम अपनी उंगलियां दांतों में दबाए फिरते हैं कि ये कैसे हो गया, ये किसने कर दिया, ये तो मुमकिन नहीं था, ये तो बड़ा मुश्किल था। लेकिन अर रफीक बड़ी आहिस्तगी से अपने कामों को कर लेते हैं और बुरदबारी से काम लेने वाला। इसी तरह डिक्शनरी में दोस्त के लिए भी रफीक आता है, उर्दू में भी आप बल्कि इस मानों में इस्तेमाल करते हो। रफ़ीक़े यार कहते हैं हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाहु अन्हो को नबी सल्लल्लाहु अलैहि वसल्लम के नाते से। फिर साथी के मानों में भी, अब इतने लफ्ज़ जब एक लफ्ज़ के होंगे तो उसको अल्लाह ताला के नामों पे जब अब लेंगे तो फिर आप सोचिए क्या बना रफ़ीक़। एक तो रफ़ीक़ है ना, तो जब अर रफ़ीक़ हुआ तो अल्लाह नरमियाँ देने वाला, अल्लाह आसानियाँ करने वाला। और अल्लाह ताला कौन, जो अपने काम आहिस्तगी से कर लेने वाले, बुरदबारी से काम लेने वाला अल्लाह। अल्लाह ताला जो ईमान वालों का दोस्त भी है और साथी भी है। और जब आप देखते हैं इन सारी चीज़ों को तो नरमी क्या है, काबिले सिफत तारीफ़ है। नरमी किसी भी चीज़ में तो खूबसूरती देती है। हुस्न अखलाक का आला नतीजा नरमी की सूरत में दिखता है। अगर आप इसका अपोजिट लें तो इसकी ज़िद सख्ती और गर्मी। उर्दू में बोलते हैं नरमी गर्मी, नरमी गर्मी तो हो ही जाती है ना। और अमूमन आप देखते हैं कि जो भी हो लेकिन सर्दी गर्मी के मुकाबले में ज़्यादा ही पसंद होती है, क्योंकि गर्मी पे इख्तियार नहीं रहता। सर्दी का इलाज है मोटे कपड़े पहन लें, हीटर लगा के बैठ जाएं, कुछ कर लें, लेकिन गर्मी में ज़रा ज़्यादा तकलीफ़ होती है। बाहर क्या करेंगे आप, जहाँ बाहर गर्मी है, एसी से निकलेंगे तो क्या होगा। तो फिर तारीफ़ के काबिल नरमी और सख्ती में मियाना रवि है। क्या पता चला कि अल्लाह ताला का ये नाम कुरान पाक में नहीं है बराह रास्त, हाँ सिफात अभी हम देखेंगे, सिफाती नाम है ये अल्लाह ताला का, ज़ाती नहीं है। कुरान में तो नहीं लेकिन हदीस में है। तो क्या सवाल है आपका फिर खुद से, क्या हदीस का नाम भी हम ले लेंगे? बिल्कुल लेंगे। वमा अताकुम रसूल फ़खुज़ूहु वमा नहाकुम अन्हु फ़ंतहू। 28 पारे में पढ़ लिया सूरत हशर में कि जो तुमको रसूल दें वो ले लो और जिससे रोक दें उससे रुक जाओ। किसी ने हज़रत इब्ने मसूद से पूछा कि फ़लाँ हुक्म कुरान में है, कहा कुरान में, कहा मुझे तो नहीं मिला। तो उन्होंने आयत खोल कर दिखा दी कि ये देख लो और ये हुक्म हदीस में है। तो हमारा ईमान है कि कुरान की तरह हदीस भी हलाल हराम के हुक्म को वाज़े करने के लिए काफ़ी है। कोई हुक्म कुरान में ना हो लेकिन अगर हदीस में उसकी हुरमत या हिल्लत आ जाए तो हम उसको मानेंगे, क्योंकि कुरान और हदीस दो आँखों की तरह हैं। फ़र्क यह है कि कुरान अल्लाह का कलाम है, अल्फाज भी अल्लाह के हैं, वही मतलूब है जिसकी तिलावत की जाती है। और हदीस गैर मतलूब है, तिलावत नहीं की जाती, उसमें अल्फाज नबी सल्लल्लाहु अलैहि वसल्लम के होते हैं लेकिन बात अल्लाह ताला ही की होती है। तो बहरहाल एक जुमला बोलकर आगे चली जाती हूँ कि अल्लाह और रसूल के नाते से ज़ात में बहुत फ़र्क है, यानी अल्लाह की ज़ात कुछ और, रसूल की ज़ात कुछ और। ज़ाहिर है वो खालिक ये मखलूक, वो आबिद ये माबूद, लेकिन बात एक ही है। अल्लाह रसूल की ज़ात में फ़र्क है, बात में कोई फ़र्क नहीं है। हदीस में कहाँ है ये नाम? सुनन इब्ने माजा की रिवायत 3689, इन्नल्लाह रफ़ीकुन युहिब्बुर रिफ़्क़ा फ़िल अम्री कुल्लिही। उम्मुल मोमिनीन आयशा सिद्दीक़ा से ये रिवायत है और ये बुखारी में भी रिवायत मौजूद है कि बेशक अल्लाह ताला नरमी करने वाला है और सारे कामों में नरमी को पसंद करता है। سبحان اللہ. اگر اس ایک لفظ پہ غور کر کے دیکھے تو آج امت مسلمہ کو بہت بڑا ایک آئینہ دکھ رہا کہ اللہ تعالیٰ نے خود بھی نرمی پسند کی، اپنے نام میں بھی نرمی رکھی اور پھر دوسروں کو بھی پسند کیا. افسوس کی بات ہے کہ جب دین پر ایک عجیب سا غلبہ ہو جاتا ہے اور لوگ دین کو ایک بڑا پروفیشنل دین اور کہہ لیجئے کہ چند لوگوں کے ہاتھوں کا دین سمجھ لیتے ہیں نا، تو پھر دین پہ مشکل پہ خوشیاں منائی جاتی ہیں. فلاں توبہ توبہ، فلاں عمل بڑا مشکل ہے، وہ نہیں کرنا چاہیے، وہ تو ایسا ہے، وہ تو ویسے بس. کہتے کتنا مشکل ہے، کوئی ایک ٹانگ پہ کھڑا ہو کے ساری رات نفل پڑے، کہتے کتنا اچھا کام کیا اس نے. اور اگر کوئی مسنون صرف 8 رکعت تہجد پڑھ کر سو جائے، کہتے دیکھو صرف 8 رکعتیں پڑھتے ہیں، اچھا فلاں تو ایسے ہیں. کوئی مارے باندھے کھڑے ہو کر 17 رکعت ظہر کی پڑھے اور چاہے اس میں کوئی بھی بات سمجھ نہ آئے، کہتے ہیں کتنی لمبی نماز پڑھی انہوں نے حالانکہ کام پہ تھے، ہائے ابھی جاب پہ تھے، ہائے فلاں کام کر رہے تھے اور فلاں کمٹمنٹ تھی، دین کا کام تھا، پھر بھی بیچ میں اٹھ کے انہوں نے 17 رکعتیں پڑھ لیں اور 12 رکعتیں پڑھی، 17 عشاء کی پڑھ لی. اور اگر کوئی 4 فرض پڑھ کے اٹھ جائے کہ باقی آرام سے بعد میں پڑھوں گا، یہ تو سنتیں ہی نہیں پڑھیں گے، تراویح یہ تو نہیں پڑھیں گے. ہاں تو سمجھ رہے نا، دین پر ایک غلبہ تاری آج مشکل کا. جو جتنا مشکل پسند ہے اس کو کہتے بڑا دیندار ہے، اور خاص طور پہ پھر جو دوسروں کو مشکلوں میں ڈال دے اس کی تو دینداری پہ کوئی نہ کوئی ٹھپا بھی لگ جاتا ہے، اس کے نام کے ساتھ قبلہ و کعبہ اور نہ جانے کیا کچھ ڈلتا ہے. ہمارا دین سہولت کا دین ہے، اور اللہ تعالیٰ نے اپنے الرفیق ہونے کو ہمارے ارد گرد پھیلی کئی چیزوں میں دکھا دیا. پورا دین دیکھ لیجئے، اللہ تعالیٰ نے ہمیں جو دیا اس میں سے آپ دیکھ لیجئے کہ جو بہترین تھا وہ رکھا. مثلا آپ دیکھیے کہ سب سے پہلے توحید کی بات کر لوں، اللہ ایک ہے، اس سے مانگو، سہولت ہے کہ مشکل؟ آسانی ہے. دیکھیے نا اپنے اوپر لیجئے، ایک چیز کو ٹیکل کرنا ہو وہ آسان ہے کہ زیادہ؟ ایک شوہر سے بیوی کو خرچہ مل جاتا ہے، یہ سہولت ہے، یا پھر باپ سے بھی لے، بھائی سے بھی لے، بیٹے سے لے، پھر ادھر آتے جاتے سے کہو وہ دیکھے میرے میاں مجھے پیسے نہیں دیتے، آپ مجھے دے دیں. آسانی کس میں ہے اور عزت کس میں ہے؟ ایک سے لینے میں. تو لکھیے، ہم سب کو توحید کا مکلف کر کے رفیق نے نرمی کا معاملہ کیا. وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، دلاتا ہے 1000 سجدوں سے آدمی کو نجات. یہ جب در در کا پھرتنا چاہتے ہیں نا، یہ مشرق تو بےچارہ اتنا مظلوم ہے، ایک جگہ بھی جا کے 4 دن مانگا، لوگوں نے کہا نہیں نہیں وہ فلان جگہ چلے جاؤ، ٹھٹھا میں بھی ایک ہے، اچھا نہیں وہاں نہیں لاہور چلے جاؤ، وہاں چلے جاؤ. تو اس بیچارے کو تو آپ نے ادھر ادھر بھٹکا دیا، اور آپ کیا کہتے ہیں کہ خدا حشر میں یہی کہہ دیں کہ یہ سارا زمانہ خفا ہے مجھ سے تیرے لیے. ایک رب کا بنی ہے، نرمی ہے، اللہ نے آپ کو مجھے دوسروں کے در کا محتاج کیا ہی نہیں، الحمدللہ. چلیے نماز پہ آتے ہیں، کیونکہ بنیادی چیزوں میں توحید کے بعد آپ کو نماز ملتی ہے نا عمل میں، اور جہاں اللہ کی بات آتی ہے اسی میں رسول کی بات ہے. ایک رسول پہ راضی کرنا اچھا ہے یا کتنوں کو ماننا؟ دیکھیے 4 اماموں کو ایک وقت میں ساتھ لے کر چلنا آسان ہے، یا نبی کی بات کو لے کر چلنا آسان ہے جس سے سب نے بات اخذ کی؟ سمپل سی بات ہے، اللہ کے نبی کی بات، کیونکہ ہر نبی ہر امام نے بھی تو انہی سے بات لی نا. تو آپ ان صاحب کے لاکھوں میں پڑھنے کی بجائے اگر آپ تھوڑا سا اپنا ہاتھ اوپر بڑھا کر اسی رسی کو تھام لیتے ہیں جہاں سے سارے اماموں نے لی، تو سہولت ہے. تو لکھ لے پھر کہ پھر حدیث اور سنت، نبی کی اتباع، نبی کی اطاعت، یہ آسان ہے. کسی کو گلا نہیں، کسی کو شکوا نہیں، کوئی یہ نہیں کہے گا میرا امام، کوئی کہے گا میرا امام، کوئی کہے گا میری مسجد، کوئی کہے گا میرا فرقہ، میرا مسلک. تو ہم سب کو ایک نام مسلم پہ جمع کر دینا یہ اللہ کی طرف سے نرمی تھی. اور آخرت کا یقین دلا کر دنیا میں ہر نعمت دے دی، کلو وشربو، بس 4-5 چیزیں نہیں کھانی، اور وہ آپ پڑھ چکے ہیں دورہ قرآن میں، المیت والدم ولحم الخنزیر وما احل لغیر اللہ بھی، بس 4 چیزیں شجر ممنوعہ کے طور پہ ہمیں دنیا میں دی. آدم کو ساری جنت حلال کر کے کہا بس لا تقربا ہذہ الشجرہ، نرمی تھی کہ نہیں؟ چلیے یہ بھی ہو گیا. حلت اور حرمت کو لے لیتے ہیں ہم عبادت سے بھی پہلے، ذہن میں رکھی ترتیب کو، اسلام اے ٹو زی کو. ہاں ساری چیزیں حلال، صرف 4 حرام، نرمی ہے کہ مشکل ہے؟ کہا جاتا سب دیکھو درختوں پہ لٹکے ہوئے پھل دیکھو پر کھانے نہیں ہیں، یہ حرام ہے، کیسی زبان للچاتی. انار کو دیکھتے اور کھا نہ سکتے، آم دیکھتے تو کھا نہ سکتے، اور آرنج لٹکتے دیکھتے تو کھا نہ سکتے، اور اتنی مزے مزے کی سبزیاں بھنڈی کریلے توری دیکھتے اور کھا نہ سکتے، کتنا ظلم ہوتا. تو لکھیے پھر حلت اور حرمت میں اس نے رفقہ معاملہ کیا، اور وہ چیزیں جو بالکل خلاف عقل، گندی، بدبودار، پرانی شراب کی صورت میں اس کو حرام کر دیا. خنزیر گندا، اس کو حرام کر دیا. हाँ, सी फूड सारा हलाल कर दिया रफीक है, उसको पता है समंदरों में जाकर कहाँ से कमाओगे खाओगे, मछलियां पकड़ के खाते रहो। नरमी ही नरमी, तो हिल्लत और हुरमत में नरमी आ गई आपके पास, मीन्स के साथ भी और चीज़ों के ज़राए के साथ। क्या जायज़ और मुनासिब तरीके से कमाई करना हलाल है, या सूद शराब जिना बदकारी की कमाई हलाल है, वो गरा गुना है ना। तो आपके कमाने खाने में हिल्लत है, उसमें रफाकत है, उसमें सॉफ्टनेस है। आगे इबादत पे चले तो नमाज आपको मुश्किल लगती है, बोझिल लगती है? 5 जी नहीं, 50 थी, 0 हटा के सिर्फ 5 कर दी, कितने परसेंट रह गई गिनिएगा बाद में बैठकर। सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाह। हाँ, पढ़ोगे 5 अजर 50 का मिलेगा। अर रफीक, दिखा क्यों दी 50 पहले, ताकि तुम्हें 5 मुश्किल ना लगे। और फिर इसके बाद भी अगर आप सूरत हज की आखिरी आयतें खोल ले, 17वें पारे की बिल्कुल आखिरी आयात, तो अल्लाह ताला तो खुद फरमा देते हैं कि मैंने तुम्हारे दीन में कोई हरज नहीं रखा, तंगी नहीं रखी। सूरत अल-अंबिया में अल्लाह ने जो बातें कह दी, और इसी तरह से सूरत हज में जो हमें बातें बता दी, ये सब सच है। और सूरह हज में तो अल्लाह ने ये तक आपको बता दिया कि वजाहिदु फिल्लाहि हक्क जिहादिही वाजतबाकुम वमा जाला अलैकुम फिद्दीनी मिन हरज मिल्लत अबीकुम इब्राहीम, यानी उसने तुमको चुन लिया और तुम्हारे लिए इस दीन के मामले में कोई तंगी नहीं रखी। तो फिर क्या पता चला, अर्रफीक ने दीन को तंगियों से बचा दिया। हरज कांटे को भी कहते हैं, सूरत अल-आराफ के भी शुरू में यही लफ्ज आया, हरजन दिल में घुटन ना हो। फिर आप देखिए, नमाज आमतौर पर तो फर्ज है, और खड़े होके पढ़ो, नहीं पढ़ सकते बैठ के, बैठ के नहीं तो लेट के, इशारों से। और रफीक का फैसला ये, वजू एक नाखून बराबर जगह खुश्क रह गई तो नहीं होगा, और जब आप मुश्किल में हैं तो सिर्फ तयम्मुम कर लीजिए। और रफीक का रिफ का ये तयम्मुम जी, आम दिनों में इतनी लंबी नमाज के आप 17 भी पढ़ते, आप 20 12 भी पढ़ते, और आप इतनी पढ़ते सफर में, जाओ तुम नमाज कसर पढ़ लो। और रफीक कहता है आपको, लेकिन कुछ लोग दुनिया में अल्लाह की नरमियों को पसंद नहीं करते, वो कहते नहीं हम पूरी ही पढ़ेंगे। इवन पास लोगों को देखा गया है कि हज के दिन जहाँ के दो नमाजें इकट्ठी कराई जाती हैं, जोहर असर, अल्लाह अकबर कबीरा, वहाँ भी आप देखिए कि वो पूरी पूरी पढ़ते हैं। तो कसर अल्लाह का तोहफा है, उसको कबूल करना चाहिए, और जितना ज़्यादा एक इंसान कबूल करेगा उतना ज़्यादा अल्लाह ताला उसके लिए उन चीज़ों को आसान भी कर देगा। फिर थोड़ा सा हम आगे जाते हैं तो फिर हमें कुछ और भी दिखता है, और वो क्या दिखता है, नमाजों के बाद आ जाइए रोज़ों पे। नमाज की हर कैफियत जिस पे सहूलत है, जहाँ अल्लाह ने रुख्सत दी, नमाज़े खौफ देखिए, सलातुल खौफ देखिए, और फिर मुश्किल हालात में जो चीज़ें आती हैं उनको देख लीजिए। फिर उसके बाद जब आप आगे चलते हैं मज़ीद, तो नमाज के बाद रोज़ा, कुतिबा अलैकुमुस्सियाम कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, रोज़ा फ़र्ज है। लेकिन वइन कुंतुम अला सफ़रिन औ मरीद, मरीज़ हो बीमार हो सफ़र में, कोई बात नहीं, फ़ायदा तो मिन अय्यामिन उखर, और रफ़ीक ने आपको सफ़र की और रोज़े की और बीमारी की रुख्सतें दे दी। कितना रफ़ीक है, कभी सोचे हम इस बारे में? फिर आप देखिए कि जितना अल्लाह सुबहाना ताला के इस नाम पे आप गौर करते जाते हैं, आपका दिल झुकने लगता है, आप वाकई महसूस करने लग जाते हैं कि हमारा रब बहुत मेहरबान है। आगे चलिए ज़कात पे, कितना कमाया आपने, 100, अल्लाह के रास्ते में जो लाजिम देना है कितना, क्या 97.5, ना ना 2.5, अच्छा हमेशा देना है, बिल्कुल भी नहीं, आज की कमाई में से मैंने देने हैं 2.5, नो, आज 1 लाख कमाया तो उसमें से 2,500 देना है, नो, कब देना है, जब वो आपके खर्च अखराजात और सारी चीजों के बाद 1 साल तक आपके पास रहे। अर रफीक, मुझे लगता है जिसको अल्लाह का ये नाम समझ आ गया उसको दीन की कोई बात मुश्किल नहीं लगेगी। हम खामखा रोते हैं, इस्लाम बड़ा मुश्किल दीन। अब आप देखिए कि ज़कात तो इतनी थी, और उसमें भी कहा कि 1 साल रखेंगे, तो फिर अगर अल्लाह चाहता तो ये कर सकता था ना कि 97 मेरे रास्ते में मस्त हो और 2.5 चलो थोड़ा सा तुम भी खा लो, कोई बात नहीं। नो, आपकी जान का हक, आपके माल का हक, इन्ना जसदु का लई का हक्कुम वली जूरी का लई का हक्कुन, मेहमान का हक, बीवी का हक, बच्चों का हक, और रफीक है। ये नहीं कहता कि आप अपने बच्चों का सारा हिस्सा पहले खा लें और उनको सड़क पे छोड़ दें, सारा घर दे दो अल्लाह के रास्ते में, ये तो किसी ने नहीं कहा। या सलूना कमाज युनफिकुन कुलिल अफ, ज़्यादा ज़रूरत दे दो, लेकिन ये तो नहीं कि अपनी ज़रूरत भी ना पूरी करो और फिर पूछो खाना सारा दे दो और ख़ुद भूखे रहो, ये तो नहीं इस्लाम कहता आपसे। अल्लाह ने हर जगह बैलेंस रखा है। फरमाया तुम अपने पीछे वालों को यालदार छोड़ के जाओ, यानी उनको कुछ माल में छोड़ जाओ, ये बेहतर है उससे कि तुम उनको ज़रूरतमंद छोड़ जाओ। ये भी नहीं कहा कि सारा दूसरों को दे दो और अपनी जिम्मेदारियां पूरी ना करो। अर रफीक है, और इसके एंगल ले लें जितने मर्जी ले लीजिए आप। आगे चलते हैं, नमाज, रोज़ा, हज। हज क्या है? हर साल करो। अल्लाह के नबी से सहाबी ने पूछा था, आप खामोश। अल्लाह के नबी हर साल खामोश। कहा अगर मैं यस कह देता तो फ़र्ज होता। कब? वंस अ लाइफ टाइम, वंस इन अ लाइफ टाइम। सुबहान अल्लाह। अर रफीक, ज़रा सोचिए आज के इस दौर को, मुश्किल, महंगाई, फासले, दूरी, और ये जो लॉकडाउन के साल चल रहे हैं, दूसरा साल तब आ गया। अगर हर साल हज फर्ज होता तो पिछले साल सारे गुनाहगार हो जाते, और कहाँ डालते इतने लोगों को। अगर सब पे हज फर्ज होता, पूरी दुनिया के मुसलमान मक्का मदीना में जाते, मुश्किल होती। लेकिन अल्लाह का वो जुमला अपने दिल की तख्ती पे लिख लीजिए कि अल्लाह ने आप पर कोई तंगी नहीं रखी। माँ जाला, करता ही नहीं, रखता ही नहीं, ये तो तुम खुद तंगियों में पड़ते हो। फिर आप देखिए, रहबानियत मन है, नफ्स खुशी मन है, शादी करो। ये तो नहीं कहा कि जायज शादी की उम्र हो गई तो खबरदार सोचा भी। एक लड़का है, उसकी ज़िंदगी में जब जवानी आए तो उसको शादी की तलब हो, और उसको कहा जाए खबरदार शादी की, कोई ज़रूरत नहीं जिनसे मुखालिफ के बारे में सोचने की। रफीक, हर तरफ देख लीजिए। उसके बाद चलिए आगे चलते हैं, दीन के और क्या तकाजे हैं आपसे। पहले अल्लाह के बंदे बनो, या का नाबुदू वह या का नस्तईन। मुश्किल है? बहुत आसान है। सबसे ज़्यादा आसान दुनिया में रब को राज़ी करना, रब राज़ी तो जग राज़ी। फिर उसके बाद सेकंड पे चलते हैं, अगर तो आप देखिए कि आप अपनी ज़िंदगी में ज़रा से इस लफ्ज़ को महसूस कीजिए। अल्लाह को राज़ी कर लेंगे ना तो आप अल्लाह के बंदे बन जाएंगे, तो आपकी ज़िंदगी आसूदगियों में गुजरेगी। ये है वो जन्नत जो दुनिया में भी मिल जाती है। तौहीद वाला ही असल में आज़ाद है, और अल्लाह का बंदा बनने में ही आज़ादी। वो कहते हैं ना कि बंदगी में हुर्रियत है। बंदों का बंदा बन के देखे जैसे आपको ट्रीट करेंगे, अल्लाह रहम कर दे। आगे चलकर देखिए थोड़ा सा दूसरा तकाजा दीन का एक बंदे से। पहला तकाजा खुद रब के बंदे बनो, कह लीजिए कि पैगाम बंदगी, और दूसरा दावत बंदगी। अब लोगों को अल्लाह से जोड़ो, अमर बिल मारूफ नहीं निल मुनकर। सहूलत है कि नहीं? हर बंदा अपने दायरे कार में रहकर इस काम को करे। 10 लोगों की तरफ बुलाना हो वो मुश्किल है कि एक रब की तरफ बुलाना मुश्किल है? और फिर उसके बाद दीन को नाफिज करो, पूरी शरीयत ले लीजिए। आसानियाँ ही आसानियाँ हैं, क्योंकि वमा जालक अलैकुम फिद्दीनी मिन हरज, उसने आपके ऊपर कोई तंगी नहीं रखी। तो क्या खुलासा हुआ कि इन्नल्लाह रफीकुन, अल्लाह रफीक है, नरमी करने वाला है, और अल्लाह ताला अपने बंदों पर शफकत और आसानियों के मामले करने वाला, सख्ती और तंगी का इरादा नहीं करता, और इसने बंदों को इनकी ताकत से ज़्यादा मुकल्लफ नहीं बनाया, क्योंकि ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, किसी बंदे को अल्लाह उसकी वुसअत से ज़्यादा नहीं आजमाता। अब जब आप कुरान पाक की रोशनी में देखते हैं रफ़ीक के लफ्ज़ को, तो कैसे दिखता है? बेहतरीन रफ़ीक कौन है? सूरत निसा 69, वमन युति अल्लाह व रसूल फौलाइक मअल्लज़ीन अनअमा अल्लाहु अलैहिम मिनन नबीय्यीन वस्सिद्दीकीन वश्शुहदाई वस्सालिहीन वहसुना उलाइक रफीका। और जो भी अल्लाह ताला की और रसूल सल्लल्लाहु अलैहि वसल्लम की फरमा बरदारी करे वो इन लोगों के साथ होगा जिन पर अल्लाह ताला ने इनाम किया है, जैसे नबी और सिद्दीक और शहीद और नेक लोग, वह हसुना उलाई का रफ़ीक़ा, यही बेहतरीन रफ़ीक है। तो क्या पता चला इस आयत से कि दुनिया में अगर वाकई कोई बेहतरीन दोस्त हासिल करना चाहता है तो अल्लाह रसूल की फरमाबरदारी करे बस। उसके बाद अल्लाह अम्बिया का, सिद्दीकीन का, शुहदा का और नेक लोगों का साथ देगा, और यही लोग हैं असल में क्रीम ऑफ दी सोसाइटी। इनको ही असल में अल्लाह ने दुनिया भी देनी है और आखिरत भी देनी है। कुरान पाक में से अल्लाह ताला की नरमी की कुछ मिसालें ले लेते हैं। सूरत अलम नशरख, शर्ख कहते हैं सूरत को, 5 और 6। फ़इन नमाल उसरी युसरा, इन नमाल उसरी युसरा, बस हकीकत यह है कि तंगी के साथ फराखी भी है, बेशक तंगी के साथ फराखी भी है। एक ही बार अल्लाह कह देता तो ही काफ़ी था, تو اللہ سبحانہ تعالیٰ کا ایک بات کو دو بار کہنا اور پھر انہ کی شرطوں کے ساتھ اور عسر کے بعد یسر نکرہ میں کرنا، دیکھیے العسر معرفہ ہے، یسر نکرہ ہے، یہ ساری تمہیدیں بتاتی ہیں کہ اللہ تعالیٰ بندے کو تنگی کے ساتھ ہی فراہیاں دینے لگ جاتا ہے. ہم تو سوچ رہے ہوتے ہیں نا تنگی کے بعد، نو، یہ نہیں کہا گیا کہ فائنہ بعد العسری یسرا اور ان بعد العسری یسرا، نہ بات نہیں ہے، معیت ساتھ ساتھ، دھوپ چھاؤں، کبھی سردی کبھی گرمی، کبھی رات کبھی دن، کبھی صبح کبھی شام، کبھی خوشی کبھی غم، کبھی صحت کبھی بیماری، کیا پہیا گھوم رہا ہے. اللہ نے کیسا پیارا بیلنس رکھا ہے. 6 سال سردیاں رہتی، پھر کہتے چلو اب ان کو گرمیاں دے دو، اب ان کو 6 سال بہار کا موسم دے دو، کوئی فائدہ ہوتا؟ اب دیکھتے ہیں جب ہم ایک موسم سے تنگ آ جاتے ہیں یا ذرا یوزڈ ہو جاتے ہیں تو موسم بدلتا ہے، پھر بدلتے موسم کتنے خوبصورت ہیں، بدلتا ہے آسماں رنگ کیسے کیسے، پھر بدلتے ہوئے پتے تو دیکھیے، وہ ساری چیزیں جو بدل بدل کے ہمارے سامنے آتی ہیں اس کو تو ذہن میں لائیے. پھر اس کے بعد آپ دیکھیے کہ کس طریقے سے یہ سب کچھ ہوتا ہے کہ انسان اپنے آپ کو اللہ تعالیٰ کے آگے جھکا لیتا ہے. پھر جب پتے اترتے ہیں درختوں سے تو کیسے رنگ بدل کے جاتے ہیں. کہتے ہیں نا موت سے پہلے بندہ خوبصورت ہو جاتا ہے. درختوں پہ جوبن جوانی کا حسن، سرخ اورنج اور پیلے پتے پھر ایک ایک کر کے جھڑ جاتے. 6 ماہ تک درخت بالکل خالی، پچھلے ہفتے تک ڈنٹھل تھے، سوکھی سی ٹہنیاں جو پچھلے 4-5 ماہ سے ہم دیکھ رہے ہیں، نومبر دسمبر جنوری فیبرری مارچ اور اپریل، 6 ماہ تک درخت بالکل خالی، ایک ایک کر کے سب پتے اتر جاتے ہیں نومبر تک عموماً، صرف وہ سدا بہار درختوں کے تھوڑے سے رہتے ہیں. اور یقین کیجئے جس دن سے مئی شروع ہوا ہے ہر دن فاسٹ فارورڈ کے ساتھ آدھے سے زیادہ پتے سبز ہو گئے ہیں باہر. ہم اپنے اسکول کی کھڑکیوں سے دیکھیں تو پہلے صرف براؤن دکھتا تھا رنگ، اسکن کلر کا، سوکھی ٹہنیاں، اور اب آپ آج دیکھیے کھول کے کتنے پیارے گرین کلر ہیں. اور ہر دن دیکھیے گا رنگ بدلیں گے، کچا گرین، پھر ڈارک، اور پھر ایک بوٹل گرین آئے گا، پھر آپ کہیں گے جی بہار آ گئی، اسپرنگ آ گیا. 2-2.5 ماہ نہیں رہیں گے تو پھر ایک جوش دے کر تو پتوں کے رنگ بدلیں گے، ساتھ ساتھ چلے گا ان مال اسری یسرا. تو اس لیے کبھی نہ مانے، میں تو نہیں مانتی جب کوئی کہتا ہے میری تو زندگی میں خوشی کوئی نہیں، غم بڑے ہیں، دکھ بڑی ہیں، یہ نہیں ہوگا، آپ غلط کہتے ہیں، آپ کی نظر کمزور ہے، آپ اصل میں ہمیشہ غلط گلاسز لگا کے پھر رہے ہیں، آپ کو اپنے غم دیکھ رہے ہیں، غموں کے سے خوشیاں ہیں آپ کو نہیں دیکھتی. پھر آگے دیکھیے لا یکلف اللہ نفسا الا وسعہا، 286 سورۃ البقرہ آخر ہے سورت کا، اللہ کسی متنفس پر اس کی قدرت سے بڑھ کر ذمہ داری کا بوجھ نہیں ڈالتا، اللہ کسی نفس پر اس کی قدرت سے بڑھ کر ذمہ داری کا بوجھ نہیں ڈالتا. کتنا بڑا اس بات کا ثبوت ہے یہ جملہ کہ ان اللہ رفیق، اگر اس سے الٹ کریں حضرہ، میں تو تم پہ وہ بوجھ ڈالوں گا جو تم برداشت نہیں کر سکتے، پھر تمہاری چیخیں نکلے گی، پھر میں خوش ہوں گا. ہمارا رب ایسا تو نہیں ہے، وہ تو رفیق ہے. لا یکلف اللہ نفسا الا وسعہا. اچھا باپ، اگر کام سے بچنے کے لیے اپنی وسعت چھوٹی کر لیں یہ آپ کا نصیب ہے، اور کام کر کر کے اپنی وسعت بڑھا لیں یہ آپ کا مقدر ہے، یہ آپ کے اوپر اللہ کا انعام ہے. بعض لوگ کام نہ کرنا ہو نا اور وہ بھی اللہ کا، تو یہ کہتے ہیں نہیں جی نہیں ہماری اتنی وسعت، بس ہم اتنے ہفتے میں ایک ہی دن، بس 1 گھنٹہ، دیٹس اٹ. آپ آزما کر دیکھ لیں، آپ دن رات 2 دفعہ بھی سن رہے ہیں نا آج کل، آپ کے وقت میں پھر بھی برکت نکل رہی ہے، اور آپ صرف ایک چھوڑ دیں دوسرا بھی چھوٹ جائے گا. صرف مثال دے رہی ہیں آپ کو، جو کام زیادہ کریں گے نا اتنا آسان ہوگا، روز کریں گے زیادہ کریں گے آسان ہوگا. ہفتے میں 6 دن کا سبیل الجنہ آسان ہے 3 دن کے، کیونکہ اس میں آپ کی کیپیسٹی بڑھتی جاتی ہے اور جلدی جلدی اچیومنٹس ہوتی ہیں، تو سینس آف گریٹیچیوڈ بھی ہوتا ہے، اکمپلشمنٹ بھی ہوتا ہے. پھر آگے دیکھیے سورۃ نساء 28، یرید اللہ یخففانکم وخلق الانسان ضعیفا. اللہ تم پر سے پابندیوں کو ہلکا کرنا چاہتا ہے کیونکہ انسان کمزور پیدا کیا گیا. پیدا ہوتے بچے کو ذہن میں لائیے، 1 کلو کیا اٹھانا، اس کو کوئی لوگ اٹھاتے ہیں، 5 پاؤنڈ کا بچہ یا 10 کا دوسرے اٹھائیں گے، اور اللہ اس کے اوپر سے پابندیاں ہٹا دیتا. جب تک عقل نہیں آئی، حساب کتاب ہی نہیں ہے، 10 سال تک تقریباً، یعنی ہوش اور پی بی ٹی کی ایج سے پہلے اللہ نے اعمال نامے نہیں لکھے. حدیث میں آتا ہے روفی الاقلام و النسلس، 3 قسم کے لوگوں سے قلم اٹھا لیے گئے، اور اس میں ایک بچہ ہے جو کہ अभी मुकल्लफ नहीं है, उसको अच्छे बुरे का फर्क नहीं पता। आजकल के तो बच्चे जल्दी बालिग हो रहे हैं ना, क्योंकि चारों तरफ तो दुनिया में गंदगी इतनी है, वो वक्त से पहले उनको मिच्योर करें। लेकिन आम तौर पे बच्चे की पीबीटी की एज से पहले के गुना नहीं लिखे जाते। पागल, दीवाना, मजनू, उससे कलम उठा लिया गया रफी की रिफ्क है। सोया हुआ शख्स रुफियल अकलाम में से आता है। नींद के ख्वाब के गुना कोई नहीं लिखे जाते। हाँ, ये लग पाता है कि आप नमाज से पहले सो गए हैं, तो अपने आप को ठीक कीजिए। पता चला नमाज के वक्त में आप सो गए, नहीं मेरा गुना तो नहीं लिखा जा रहा, पर जब उठेंगे तो वो गुना तो सामने आ ही जाएगा ना, कि क्यों ये पहली दफा नमाज आई थी इस वक्त, तुम्हें पहले भी पता था। तुम क्यों सोए जब फजर में आधा घंटा ही रह गया था बस, और सारे दिन के सारी रात के जागे हुए थे। फिर आधा घंटा जागते, नफ्स पे काबू पाते, ठीक है, तो अल्लाह को हम धोखा नहीं दे सकते। लेकिन युरीदुल्लाह युखफ्फिफ़ा अन्कुम वखुलिकल इंसान दैफा, इतना प्यार आता है इस आयत को पढ़ के, ऐसे लगता है अल्लाह को अपने बंदे से बड़ा ही प्यार है। और आगे पे सूरह हज की आयत 78, जो आपको दो तीन बार तो सुना ही चुकी हूँ। हुवच तबाकुम वमा जाल अलैकुम फिद्दीनि मिन हरज, इसने तुम्हें अपने काम के लिए चुन लिया। पहली बात तो ये देख लेना, आप कहते हैं अल्लाह ने अपने काम का चुना, तो हम मसरूफ हो गए, बेचारे हो गए। जो लोग इस रास्ते में चुने जाते हैं, कभी वो गवाहियां दें कि वो बेचारे हैं कि क्या हैं? क्या आपकी जिंदगी मुश्किल में पड़ गई है दीन पे आके, कि आसानियों में आ गई है? कुछ लोगों को जब लोग बिजी देखते हैं ना, तो कहते हैं हाय बिचारी, कोई भी नाम ले लें उनका, हाय बिचारी का वक्त नहीं, हाय बिचारी को फुर्सत नहीं, हाय बिचारी, हाय बिचारी। तो मैंने उनसे पूछा बिचारी है? कहती मैं तो कोई बिचारी नहीं, मैं तो इतने मजे में हूँ। अल्हम्दुलिल्लाह, आप सब के कमेंट्स सर आंखों पे, माशाल्लाह, सब लिख रहे हैं कि हमारी जिंदगी आसानियों में ढल गई, अल्हम्दुलिल्लाह। कभी आप कारोबार करते हुए देखा करें मर्दों को, ब्रदर्स जो बिजनेस करते हैं ना, खाना खाने की होश ही कोई नहीं। जी, होश ही कोई नहीं खाने की, क्योंकि कमाई आ रही है। लंच का डब्बा वापस आ गया जी, खाना ही नहीं खा सके। अब आए जी, ये मेहमान आ गए, नहीं अभी अभी आते हैं, मजा आ रहा होता है? तो जिस तरह पैसे कमाने वाले को पैसे कमाने में मजा आता है ना, नेकियां कमाने वाले को नेकियां कमाने में मजा आ रहा होता है, और खास तौर पे जिसमें दूसरों का फायदा हो। नेकियां तो और भी बड़ी हैं, आप अपनी जात के लिए जो मर्जी कीजिए नेकी है, लेकिन जब आप दूसरों के लिए बेनिफिशियल बनते हैं, तो फिर तो मरने को दिल ही नहीं करता कि अभी क्या करना है, मर के कब्र में आराम ही करना है। अल्लाह, ये तो मेरी सहल पसंदी हो जाएगी, ये तो मेरी सहूलत है, मुझे अभी काम ले दे, मुझसे काम ले ले, मैंने नहीं अभी सोना। जैसे बहुत काम पड़े हो ना, तो आपको नींद नहीं आती। जिसको दुनिया में गंदगी दिखे, शिर्क दिखे, फुहश दिखे, जहालत दिखे, फिर उसको भी नींद नहीं आती। तो अल्लाह से कहा करे, अल्लाह भी नहीं मरना, अल्लाह जी अभी नहीं मरना, अभी क्या सो के क्या करना है, वहां दुनिया में काम ले मुझसे, मुझे लंबी उम्र इसलिए दे कि मैं तेरे रस्ते के काम करूं। हुवच तबाह को, एक दफा सिलेक्शन हो जाए तो लोगों का तो साल के लिए होता है ना, फिर उसकी जगह दूसरी मिस वर्ड आ जाती है। दुआ कीजिए कि अल्लाह आपको चुने तो कभी खत ना करे, आपका काम कोई और ना करे, और अल्लाह करे कि दुनिया में इतने अच्छे काम करके जाएं कि नम का नौ मतिल रोज की पुकार लग जाए। अहादीस में देख लेते हैं इस नाम को। पहली रिवायत इब्ने माजा की, सुनन इब्ने माजा 3687, जरीर बिन अब्दुल्ला बजली रजी अल्लाह उन्हों कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स नरमी की खसलत से महरूम कर दिया जाता है, वो हर भलाई से महरूम कर दिया जाता है। इट्स ट्रू, कड़वे खुरदरे सख्त मिजाज लोग दुनिया में एक कैद काट रहे हैं, और लोग उनके जाने के इंतजार कर रहे हैं। किसी कोन से खुशी नहीं, मोहब्बत नहीं, नौकर हैं वो कहेंगे हाय ये मालिक कहीं जाए ना, सर पे डंडा है। शौहर है तो बीवी कहेगी ये आ गए घर में, वल्ला ही खैर करे, और बीवी इस मिजाज की है तो शौहर भी अपनी जान बचाता फिरता कि इसके मुंह ना ही लगूं। आपने अंदर से सख्ती निकाल दीजिए, तो नरमी को लाइए। और नरमी कहाँ, सही जगह पे नरमी, कभी सख्ती कभी नरमी, कहीं सख्ती की जरूरत होती कभी नरमी की। आप देखिए कि बर्तन गंदा हो गया, कुछ जल गया, नरम हाथों से साफ होगा? नहीं होगा। उसके ऊपर फिर हो सकता है आपको स्टील वूल लगाना पड़े, लेकिन जख्म है और डॉक्टर जख्म को धोना चाहता है तो सख्त हाथों से धोएगा, चीखें निकल जाएंगी। क्या पता चला कि एक बंदा नरमियों के बगैर दुनिया में सिर्फ एक कैदी की जिंदगी गुजार रहा है। नरमी लाइए कहाँ जहाँ जरूरत है, बच्चों की तरबियत से लेके हलाल और हराम के मामलों में, औरत मर्द से बात के मामले में, दीन के रिचुअल्स में। और वो सिंपल सी मिसाल कुरान ने सहाबा की कह दी कि अशिद्दा उलल कुफारी वरहमाऊ बैनहुम, दो बातें हैं बस, आपस में پیار محبت دنیا کے معاملات میں اور جہاں ہو رسم حق کو باطل تو فولاد ہے مومن. اب فولاد کو آپ پلاسٹک کا بنا دیں تو پھر بنیں گے ویپنز اور بنیں گے جہاز. بعض لوگ یہ بھی بڑی غلط بات کرتے ہیں, کہتے فلاں تو کبھی ناراض ہی نہیں ہوئے, ان کی تو ماتھے پہ کبھی شکن نہیں آئی. میرے میاں تو اتنے نرم مزاج ہیں, میں کچھ بھی پہن لوں, میری بیٹیاں کچھ بھی پہن لیں, کچھ نہیں ہوتا ان کو. یہ تو اچھی بات نہیں ہے. تو سمجھ گئے آپ نرمی کو. فارم بٹ سافٹ, یہ خوبصورت زبان ہوتی ہے. آپ کے لہجے میں اعتماد اور یقین ہے لیکن زبان میں نرمی ہے. اور اس کو میں کہتی ہوں کہ میڈیکل پروفیشن میں ڈاکٹر انجیکشن لگاتے ہیں نا, کچھ لوگ ٹیکا لگاتے ہیں جان ہی نکل جاتی ہے. وہ انجیکشن تو کیا تھا, ان کے لگانے والے کا ہاتھ بڑا سخت تھا. کتنی جگہ تو انہوں نے آپ کی وین ڈھونڈی اور پھر آپ کا کہیں جا کر پکڑا. اور وہ نیبولا کیا ہوتا ہے لگاتے ہیں, جو کتنے نشان ہوتے ہیں. اور کچھ لوگ انجیکشن بھی لگا دیتے ہیں اور پتہ بھی نہیں چلتا. یہ بنی ہے, یہ کہتی ہے میرا مزاج اتنا برا تھا کہ والدین پریشان تھے شاید. یہ لکھتے ہیں کہ زندگی میں ٹھہراؤ آ گیا, زندگی اتنی آسان ہو گئی ہے کہ جب سے قرآن سے جڑی ہوں الحمدللہ. اللہ سبحانہ تعالیٰ آپ کو مجھے ان ساری باتوں میں کیا بتاتے ہیں کہ ہم بہترین طریقے سے اللہ سبحانہ تعالیٰ کی ان چیزوں کے اوپر راضی رہیں اور اس کو اپنی زندگی میں جگہ دیں. پھر اس کے بعد کیا ہوتا ہے جب نرمی سے محرومی ہو جاتی ہے نا, آپ کہتے ہیں ڈیڈ باڈی کا کیا حال ہوتا ہے, سخت ہو جاتا ہے جسم. روح نکل جاتی ہے نا تو چیز نرم نہیں رہتی, سخت ہو جاتی ہے. آج ہم کیسے ہیں, نرم جسم موڑے مڑ جاتا ہے, ہاتھ موڑے مڑ جاتا ہے. تو جس دن جسم سے روح نکلے گی نا تو پھر کیا ہوگا آپ سب جانتے ہیں. تو نرمی کو زندگی میں صحیح جگہ پہ لائیے. اچھی روٹی کون سی ہوتی ہے, اوپر سے سخت اندر سے نرم. ہاتھ لگائیں تو ایسی کرسپ اور توڑیں تو سافٹ. اور اگر الٹ ہو, ٹھنڈے توے پہ روٹی ڈال دیں آپ تو پھر کیا ہوگا آپ جانتے ہیں, اوپر سے کچی اور دانت میں ڈالی تو دانت ہی ٹوٹ گیا. بندے مومن کو ایک عجیب سا مرغولہ ہونا چاہیے, سافٹ بٹ فارم. آپ ودلو تدخنو فیدخنون پہ نہ پورے اتر جائیں کہ ذرا سے ڈھیلے ہوئے تو باقی بھی آپ کو ڈھیلے کرے. پرسنالٹی اسٹرانگ ہونی چاہیے لیکن بات نرم ہونی چاہیے. وہ کہتے ہیں نا کہ نرم دمے گفتگو, گرم دمے جستجو, رسم ہو کے بس پاک دلو پاک جو. یہ ہے لیڈرشپ کوالٹیاں. اونچی بول کے اکڑ کے آپ نے کیا کرنا ہے, ہم تو سارے گھر میں شور مچاتے ہیں تاکہ روپ بنے, بچوں کو پہ چیخو تاکہ روپ کریں, بیوی پہ چیخو تاکہ ڈرے. ڈرے گی نہیں, جان بچائے گی آپ سے, معذرت ہے. بچے آپ کی سنیں گے نہیں, وہ آپ سے کونوں قدروں میں چھپ جائیں گے. جو بات نرم سے ہو سکتی ہے اس کو سختی میں مت ڈالیے. وہ کہتے ہیں نا سیدھی انگلیوں گھی نکل جائے تو ٹیڑھی انگلیاں کیوں کرے. ہاں ہم کہتے ہیں سیدھی نہ نکلے تو ٹیڑھی سے کرے, ٹیڑھی کیوں کرے, سیدھی سے نکالیے. اور اللہ کے نبی فبما رحمۃ من اللہ لنت لہم کی مثال تھے, سورہ آل عمران میں آپ پڑھ کر آئے ہیں غزوہ احد کے تناظر میں, کہ اللہ کی رحمت سے اب بڑے نرم مزاج واقع ہوئے ہیں. تو نرمی لائیے رشتوں میں, نرمی گرمی چلتی جائے گی. اور آپ کی یہ گواہیاں لکھی جا رہی ہیں جو آپ لوگ لکھ رہے ہیں کہ قرآن کی زندگی نے آپ کو پرسکون کر دیا. یہ کہتی ہیں میرے والدین دعا دیتے ہیں استاذہ جی کو, میں قرآن پڑھ رہی ہوں اور بغیر فرقہ واریت کے نور القرآن کے ادارے سے الحمدللہ. کیا کرنا ہے کسی نام کو لے کر, ہمیں تو اتنا پیارا نام ملا, ہوا سماکم المسلمین, اس نے تمہارا نام مسلمان رکھ دیا. تو مزاج میں نرمی, پیک ٹیکسچر میں نرمی. ویسے تو ہم نرم کپڑے پسند کرتے ہیں, آپ کو سخت کپڑا ملے اور نرم ملے کون سا لیں گی, سافٹ بلینکٹ ہو یا ہارڈ ہو, کھردرا چبھنے والا کون سا پہنیں گی, بچے کون سے پہنتے ہیں. بی سافٹ بٹ فارم, عمل میں گرم, رویے میں نرم. ایسے بندے کو زیادہ دیر لوگ ریسسٹ نہیں کر سکتے, چاہے وہ آپ کے شوہر ہیں یا آپ کے گھر والے ہیں یا آپ کی ساس ہیں یا آپ کی بہو ہیں. اس لیے ہم خود بھلائیوں سے اپنے آپ کو دور کرتے ہیں الحمدللہ. یہ لکھتے ہیں کہ یہ شام کا کورس سنتی ہیں اللہ کی محبت کے لیے, اپنے اندر کی سیٹسفیکشن کے لیے اور سیلف انالیسس کے لیے. میرا خیال ہے ہر سیشن ہی ایسا ہوتا ہے. لیکن اتنی بات یاد رکھیے, پکوڑے کون سے اچھے ہوتے ہیں, کیسے پکوڑے پسند کرتے ہیں آپ لوگ, سخت کڑی میں کیسا پکوڑا, چمچ ہی ٹوٹ جائے, دہی بڑوں میں بڑا کیسا ہونا چاہیے, نرم. خوبصورتی نرمی میں. آپ دیکھیے سلک نرم ہے, کاٹن نرم ہے, پالک والے پکوڑے تو بڑے ہی نرم ہوتے ہیں. خوبصورت بنیے, لیکن جہاں حدود ٹوٹنے لگے, جہاں عورت مرد کی بات آ جائے, تو اللہ قرآن میں کیا کہتے ہیں, آپ 22 بارے میں پڑھ کر آئے ہیں, فلا تخدانا بالقول, اپنی بات کو نرم نہ, لوچ نہ ہو. عورت مرد سے بات کرے تو دل پھیک انداز نہ ہو, اور ایسا نہ ہو کہ بس اب یہ غلط ہی نہ سوچ رہے. اللہ کہتے فیتم الذی, تما کرے گا وہ شخص جس کے دل میں کوئی لالچ ہوگا. تو انشاءاللہ جب آپ قرآن سنت کی ان باتوں پہ توجہ دیں گے نا, تو آپ کو اپنی زندگی میں سب سے پہلے ایک سکون اور خوشی ملے گی. اور پھر جتنا زیادہ آپ اس خوشی کو محسوس کرتے جائیں گے نا, उतना ज्यादा आपको लगेगा कि आपकी जिंदगी अच्छी हो गई। मैं ऐसे कितने लोगों को जानती हूँ कि जिनकी जिंदगी में कोई चेंज नहीं आया, लेकिन वो समझते हैं कि हम बड़े खुश हो गए। पहले तो सारी जिंदगी मैं बड़ी सैड थी, बड़ी दुखी थी, लेकिन अल्लाह ने सिर्फ सोच का जाविया बदल के चीजों को बेहतर कर दिया। फिर इसी तरह से आगे थोड़ा सा बढ़ते हैं और देखते हैं कि नरमी और बेहतरी क्या है। सही मुस्लिम की रिवायत है 6601, हजरत उम्मुल मोमिनीन आयशा सिद्दीका रजी अल्लाह अन्हा से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ आयशा, अल्लाह नरमी और खुश खुल्की को पसंद करता है और खुद भी नरम है, और नरमी पर वो देता है जो सख्ती पर नहीं और ना किसी और चीज पर। हम अमूमन अपनी आवाज़ सख्त क्यों करते हैं? ताकि कुछ मिले, ज्यादा रोब डालेंगे ना ज्यादा मिलेगा, दो इधर करो इधर। नहीं, अल्लाह नरमी को पसंद करता है। और आयशा को आपने कब कहा था? आपको था जब वो एक यहूदी ने अल्लाह के नबी को बद्दुआ दी, सलाम अलैकुम कह दिया, तो हज़रत आयशा ने उसके जवाब में ज़रा दो चार लफ्ज़ बोल दिए जैसे ख़वातीन बोल देती हैं। प्यार था बड़ा अपने शौहर से, नबी भी थे और शौहर भी थे और थे भी बड़े अच्छे। तो उन्होंने कहा कि आयशा, नरमी अलैका बिर्रिफ़, अलैका बिर्रिफ़, नरमी पकड़ो, नरमी पकड़ो। कहा अल्लाह के नबी, आपने नहीं सुना इसने आपको क्या कहा? वो समझिए अल्लाह के नबी इतने भोले, उनको पता ही नहीं चलता लोग उनको क्या सुना जाते हैं। तो आपने कहा, आयशा तुमने नहीं सुना मैंने उसको क्या कहा? वालेक, सेम टू यू। जो अगर उसने मुझे बद्दुआ दी तो वालेक, और उसकी बद्दुआ मुझे नहीं लगेगी, मेरी बात उस तक पहुंच जाएगी। तो नरमी लाइए। एक और रिवायत लीजिए, सिलसिला सहीहा की रिवायत जी, मुलाजमों के साथ तो खास तौर पर नरमी बरती, और बुजुर्गों के साथ। घर के बूढ़े कोई आटे की थैलियां नहीं है पड़ी हुई कि आप उनको इधर से उधर लुढ़काते फिरें। हजरत आयशा से रिवायत है, कहती हैं कि अल्लाह के नबी तंदरुस्ती की हालत में फरमाया करते थे, कोई नबी उस वक्त तक फौत नहीं होता जब तक जन्नत में इसका ठिकाना इसे न दिखा दिया जाए, फिर इसे इख्तियार दे दिया जाता है। जब आपकी मौत का वक्त आया, आपका सर मेरी रान पर था, आप पर गशी तारी हो गई, फिर कुछ इफाका हुआ तो आपने घर की छत की तरफ नजरें उठा ली, फिर फरमाया, ए अल्लाह मुझे रफीक आला से मिला दे। मैंने कहा, तब तो आप हमें नहीं चुनेंगे, यानी हम में नहीं रहेंगे। और मुझे मालूम हो गया कि ये वही बात है जो आप हमें तंदरुस्ती की हालत में फरमाया करते थे। कहती हैं कि आपका आखिरी कलिमा अल्लाहुम्मर रफीकल आला था, ए अल्लाह अर रफीके कल आला। अभी दुआ में आप सीखेंगे इंशाल्लाह। क्या पता चला कि दुनिया से जाते वक्त भी हमें अर रफीक की ज़रूरत होगी, उसी की मायत मांगिए। इसी तरह जामे तिरमिजी की रिवायत है 1319, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला बेचने, खरीदने और कर्ज के मुतालबे में नरमी और आसानी को पसंद करता है। सुभान अल्लाह। बेचना, खरीदना, कर्ज, सेलिंग, बाइंग एंड लोन। और मेरा गुमान है कि अल्लाह माफ करे, आज इसी तीन में सबसे ज्यादा सख्तियां बरती जाती हैं। झगड़े होते, रिश्ते टूटते, और तानो तशनी होती, अगली पिछली सलवातें सुनाई जाती। तो आज से नियत कीजिए, बेचते वक्त इजी गोइंग, खरीदते वक्त इजी गोइंग, कर्ज के मुतालबे में इजी गोइंग। अल्लाह हमें इस पे अमल की तौफीक दे। अबू दाऊद की रिवायत है 2478, सहाबी कहते हैं कि मैंने उम्मुल मोमिनीन, यानी जो रावी हैं, वो कहते हैं कि आयशा रजी अल्लाह ताला अन्हा से सहरा और बियाबान में जिंदगी गुजारने के बारे में पूछा, तो उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन टीलों पर जाया करते थे। आपने एक बार सहरा में जाने का इरादा किया तो मेरे पास सदके के ऊँटों में से एक ऊँट भेजा जिस पर सवारी नहीं हुई थी, और मुझसे फरमाया, आयशा इसके साथ नरमी करना, क्योंकि जिस चीज में भी नरमी होती है वो इसे उम्दा और खूबसूरत बना देती है, और जिस चीज से भी नरमी छीन ली जाए तो वो इसे ऐबदार कर देती है। आपको तो अल्लाह के नबी कितने हेल्पफुल थे, अपना घुटना नीचे करके अपनी अजवाज को सवारी पे सवार करते थे। तो आयशा के साथ नबी की जिंदगी कितनी हसीन जिंदगी थी। फिर इसी तरह एक रिवायत मुस्तनद अहमद में 9196, सईदा आयशा रजी अल्लाह अन्हा से ही ये रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ अल्लाह जिसने मेरी उम्मत के साथ नरमी वाला मामला किया तो इस पर नरमी कर, और जिसने मेरी उम्मत पर सख्ती की तो तू भी इस पर सख्ती कर। बड़ी अहम बात है। आप अपने साथियों को कहा करते थे, बशिरु वला तुनफिरु, खुशखबरी दिया करो, नफरत ना दिलाया करो, यस्सिरु वला तुअस्सिरु, आसानियां पैदा किया करो, मुश्किलात ना दिया करो। तो दीन के नाम से भी इन बातों को सामने रखिए। अब इससे ये नहीं मुराद के हराम को हलाल कर दो, सूद आज भी जायज़ है, शराब पे तो हराम का लफ्ज़ नहीं, पर्दा तो दिल का होता है, और आज का दौर कल का दौर, और औरतें और मर्द एक हैं, गलत बातें हैं। ये वही करेगा जिसको समझ नहीं है, हम क्यों करें ऐसी बातें। असल बात ये है कि अल्लाह के हलाल में ही नरमी है और अल्लाह के हराम में ही नरमी है। आप कभी अल्लाह की शरीयत को बदल के ज़िंदगी को आसान नहीं कर सकते। लोग घर ले लेते हैं, सूद पे लिया, बाद में पता चलता है गले की फांस बन गया। अगर वाकई सूद जायज़ होता ना, तो उसमें ये कबख्ते ना होती जो आज लोगों को हम देखते हैं अपनी आंखों से गलत चीज़ों में पड़े हुए। इन चीज़ों पे आपको मुझे नरम नहीं होना, क्योंकि ये वो चीज़ें होती हैं कि जो चीज़ें बंदे की ज़िंदगी फिर दोभर कर देती हैं। और एक किस्म के आप देखिए कि ये बददुआ भी है कि जो नरमी करे तो नरमी कर, जो सख्ती करे वो सख्ती कर। तो जो उम्मत मुस्लिमा पर सख्तियाँ करें या उन पर कुछ गलत मामलात करें, तो क्या अल्लाह की पकड़ नहीं आएगी उन पर? इसी तरह सिलसिला सहीहा की रिवायत नंबर 80 है, अबू अम्बा खौलानी नबी सल्लल्लाहु अलैहि वसल्लम से मरफुआ बयान करते हैं, अल्लाह ताला के लिए अहले ज़मीन में बर्तन हैं और तुम्हारे रब के बर्तन इसके नेक बंदों के दिल हैं। इनमें अल्लाह ताला को सबसे ज़्यादा महबूब, सबसे नरम और सबसे रकीक दिल हैं। रिक्कत कल्बी उर्दू में बोलते हैं ना। अल्लाह हमारा दिल ऐसा बर्तन बना दे जो अल्लाह को महबूब हो, और नरम दिल बना दे। सख्त दिली अच्छी नहीं होती, लेकिन वही बात है कि सख्त दिली अपनी जगह पे सख्ती है। शरीयत को टूटता देखेंगे तो सख्ती आएगी, गुस्सा भी आएगा, एक्शन भी लेंगे आप। और मुस्तफा अहमद की रिवायत 9195, जब अल्लाह ताला किसी घर वालों से खैर और भलाई का इरादा करता है तो इनको नरमी करने की तौफीक दे देता है। घर के साथ नरमी, अक्सर लोग बाहर बड़े नरम और फुला वो कहते, अक्सर खवातीन कहती मेरे मियाँ को बाहर देखें आपको लगेगा इससे अच्छे कोई नहीं, तो घर में आते ही सख्त हैं, जादू हो गया है, सास ने तावीज़ डाल दिए। भाई पता नहीं आपका घर ही ना गंदा हो, वो बेचारे आते ही घर में बावजूद गुस्सा कंट्रोल करने के ना कर सकते हो। और अगर कुछ ब्रदर ऐसे हैं भी तो उनको भी इस पर नज़र डालनी चाहिए। अल्लाह के नबी ने फरमाया खैरुकुम खैरुकुम लियाहली, तो में से सबसे अच्छा वो है जो अपने घर वालों के लिए अच्छा है, वना खैरुल लियाहली, और मैं अपने घर वालों के लिए सबसे अच्छा हूँ। तो ज़रूरत है इस बात की कि हम अपने आप को अपने घर में अच्छा रखें। और एक मारूफ है मिसल कि जो बाहर वालों में बड़ा अच्छा मशहूर होता है ना, वो अपने घर वालों में सूखा रोह भी डालता है। चार बंदे आपकी इज्जत क्या करने लग जाए, आपको अपनी औकात ही भूल जाती है। न माँ बाप से बात करने की तमीज़, न बीवी बच्चों से, न शोहर से। ये भी गलत है, ये नशूज है अगर एक औरत में आता है। मुझे इतने लोग जानते हैं, मैं अपने मियाँ को क्या जानूँ, वो तो ऐसे वो तो वैसे और फुला फुला, और मैं तो इतना हैंडसम हूँ, मुझे तो इतनी औरतें मिल जाएंगी, और मेरी ये बीवी क्या है, पकड़ो इसको पाँव की जूती बनाओ। गलत बात है। आप देख रहे हैं कि एक ही चीज़ कितने मुख्तलिफ तरीके से आपके सामने आती है। फिर इसी तरह से सुनन अबी दाऊद की रिवायत 4809, जो रिफ्क यानी नरमी से महरूम कर दिया जाता है वो तमाम खैर से महरूम कर दिया जाता है। जी, हर खैर का सिरा नरमी में है। देखिए, सूखा आटा खा सकते हैं, सूखे चावल खा सकते हैं, चावल को भिगोते हैं नरम होते हैं फिर पकते हैं, आटे में पानी डाल के गूंद के छोड़ देंगे तो फिर देखिए कितना नरम आटा गूंदेगा। सूखी कच्ची दालें खाते हैं आप चने खा सकते हैं, चबाइए चने, दांत ही टूट जाएंगे, दांत खाने के हैं। हर चीज इस्तेमाल के काबिल बनने से पहले नरम होती है। लिखिए एक जुमला, दिल भी नरम होता है ना, फिर ही उसका सही इस्तेमाल आप करते हैं। कठोर दिल तो कोई फायदा नहीं होगा। दीनदार और सख्त दिल हो अल्लाह की बना, इल्म के साथ हेल ना हो अल्लाह की बना, तो नरमी नरमी और नरमी। और जो इनसे महरूम हो गया फिर वो हर चीज से महरूम हो गया। मुस्नद अहमद की रिवायत 13316, तीन किस्म के लोग जन्नती हैं। एक वो बादशाह जो आदिल हो, सदका करता हो और इसे खास तौफीक से नवाजा गया हो। दूसरा वो शख्स जो मेहरबान और हर रिश्तेदार और हर मुसलमान के हक में नरम दिल वाला हो। और तीसरा वो पाक दामन आदमी जो फकीर हो लेकिन फिर भी सदका करता हो। और कई लोग तो हाथ की कमाई से सदका करते हैं, कमाते हैं और फिर सदका करते हैं। तो हम इसमें किसमें हो सकते हैं? बादशाह तो हम हैं नहीं, दूसरे बन जाइए, और अगर गुर्बत है तो तीसरे भी बन जाइए। फिर मुस्नद अहमद की रिवायत 9168, उम्मे दरदा रज़ी अल्लाह अन्हा अबू दरदा से बयान करती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसको नरमी का फराखी के साथ हिस्सा दिया गया, इसको इसका खैर का हिस्सा दे दिया गया, और कोई अमल ऐसा नहीं जो तराजू में हुस्न अखलाक की बनिस्बत ज्यादा वजनी हो। सुभान अल्लाह, आज तो ऐसे लग रहा है कि बस रहा सहा हमें अपना तस्किया और भी करना है, मुहासबे नफ्स कर लीजिए। और इसी तरह अबू दाऊद की रिवायत 3300, نبی صلی اللہ علیہ وسلم نے فرمایا، خطبہ دے رہے تھے، کسی دوران یعنی آپ خطبہ دے رہے تھے اور اسی دوران آپ کی نظر ایک ایسے شخص پر پڑی جو دھوپ میں کھڑا تھا. آپ نے اس کے متعلق پوچھا تو لوگوں نے بتایا یہ ابو اسرائیل ہے، اس نے نظر مانی ہے کہ وہ کھڑا رہے گا، بیٹھے گا نہیں، نہ سائے میں آئے گا، نہ بات کرے گا اور روزہ رکھے گا. کئی لوگ ایسی منتیں مانتے ہیں نا کہ شاید اسے پریشر پڑے گا تو اللہ ہمارا کام کر دے گا. آپ نے فرمایا اسے حکم دو کہ وہ بات کرے، سائے میں آئے اور بیٹھے اور اپنا روزہ پورا کرے. یعنی ان ساری باتوں سے کچھ فرق نہیں پڑے گا، یعنی ایسے کام نہیں کرنے چاہیے. صحیح مسلم کی روایت ہے 2309، انس بن مالک سے روایت ہے، کہتے ہیں میں نے تقریباً 10 سال تک اللہ کے نبی کی خدمت کی، اللہ کی قسم آپ نے مجھ سے کبھی اف تک نہیں کہا اور نہ کبھی کسی چیز کے لیے مجھ سے یہ کہا کہ تم نے فلاں کام کیوں کیا یا فلاں کام کیوں نہ کیا. ذرا اپنے 10 سال کے بچے کو نظر میں لائیے، یا گھر میں اگر 10 سال کا کوئی ملازم رکھا ہوا ہے اللہ کی بنا پر جو ہماری زبان سخت ہے، دیکھیے اس پہ پکڑ ہو جانی ہے. ساری نیکیاں ایک طرف اور کسی نوکر کے ساتھ سختی اور تلخی سے بات کرنا دوسری طرف، ڈیلیٹ کا بٹن دب جائے گا، غلطی سے سب کچھ واش آؤٹ ہو جائے گا. اگر گھر کے ملازم کے ساتھ سختی کی اور چھوٹے بندے کے ساتھ سختی، بڑوں کے ساتھ ہم کیسے بولتے ہیں پیار سے، اپنے برابر کے، اپنے سے بڑے، اپنے سے پیسے سے بڑے یا دولت میں بڑے یا رتبے میں بڑوں سے، یا اپنے برابر اپنی دوستوں سے، سہیلیوں سے، جی آنٹی جی آپ کیسے ہیں، کیسے بولتے ہیں ہم، جی انکل آپ کیسے ہیں. اور اپنے بچے پہ آئے تو چیخ پڑے، نوکر پہ آئے تو پھٹی پڑے، توبہ کیجئے، معافی مانگیے. ان کی آہ لگ گئی تو پتہ نہیں ہمارا کیا حال ہو، بستروں پہ نہ گر جائیں، اللہ نہ کرے. اسی طرح آپ دیکھیے کہ اللہ کے نبی نے اس بچے کو بڑا ہوتے ہوئے تک اپنے گھر میں رکھا لیکن کبھی اف نہیں کہا. ہم تو اپنے بچوں کے بارے میں نہ سوچیں، سوچیے ذرا. پھر اور رفیق سے متعلق دعاؤں میں خوبصورت دعا آپ سیکھ چکے ہیں، اللہم اغفر لی ورحمنی والحقنی بالرفیق الاعلی. اللہ کے نبی کی آخری دعا تھی جو آپ نے سکھائی لوگوں کو خود بول کر اور مانگ کے. صحیح بخاری کی روایت ہے یہ 5674 اور صحیح مسلم 6293. اے اللہ مجھے معاف فرما، مجھ پہ رحم فرما اور مجھے رفیق اعلی کے ساتھ ملا دے. اور اسی طرح سے صحیح مسلم کی دعا جو سفر کی دعا ہے 1342، ذرا سا فرق نوٹ کیجئے، سورہ زخرف میں جو ہم پڑھ کر آئے ہیں ابھی چند دن پہلے ہی قرآن میں، سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین کی دعا، وانا الی ربنا لمنقلبون، وہ سواری کی دعا ہے. سواری پہ تو آپ دن میں 10 دفعہ بیٹھتے ہیں، یہ دعا جب بھی سیکھنے لگے نا یہ سفر کی دعا ہے، لمبے سفر پہ جب جاتے ہیں تو یہ وہ دعا ہے. سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین وانا الی ربنا لمنقلبون، اللہم انا نسلک فی سفرنا ھذا البر والتقوى ومن العمل ما ترضى، اللہم ھون علینا سفرنا ھذا وتو ان نعبده، اللہم انت الصاحب فی السفر والخلیفۃ فی الاہل، اللہم انی اعوذ بک من وثاء السفر وکابۃ المنظر وسوء المنقلب فی المال والاہل. پاک ہے وہ ذات جس نے اس جانور کو ہمارے تابع کر دیا اور ہم اس کو دبا نہ سکتے تھے اور ہم اپنے پروردگار کے پاس لوٹ جانے والے ہیں. اے اللہ ہم تجھ سے اپنے اس سفر میں نیکی اور پرہیزگاری کو مانگتے ہیں اور ایسے کام کا سوال کرتے ہیں جسے تو پسند کرے. اے اللہ ہم پر اس سفر کو آسان کر دے اور اس کی مسافت کو ہم پر تھوڑا کر دے. اے اللہ تو ہی سفر میں رفیق سفر اور گھر میں نگران ہے. اے اللہ میں تجھ سے سفر کی تکلیفوں اور رنج و غم سے اور اپنے مال اور گھر والوں میں برے حال میں لوٹ کر آنے سے تیری پناہ مانگتا ہوں. تو یہاں آپ دیکھیے کہ سفر میں آپ سہولتیں اور آسانیاں مانگ رہے ہیں اور سفر سے واپسی پہ عافیت کے ساتھ آنے کی دعا کرتے ہیں. یہ دعائیں یاد کیجئے، بڑی حسین دعائیں ہیں. اور آخر میں المعزہ الحسنہ، کیا پتہ چلا کہ الرفیق کی نرمی سے ناجائز فائدہ نہیں اٹھانا، کہ جو لو اللہ تو نرم ہے، دیکھیے پھر اللہ الجبار اور القہار بھی تو ہے. دین میں جتنی نرمی کی گنجائش ہے بس اتنی ہی اپنانی ہے، نہ کم نہ زیادہ، اور اللہ کو ہر معاملے میں اپنا رفیق سمجھنا ہے. لوگوں کے ساتھ حت المقدور نرمی کا معاملہ کرنا ہے. انسانوں میں نرمی کے سب سے زیادہ حقدار انسان کے ماں باپ ہے، اس لیے ان کو اف تک نہیں کہنا، کیونکہ وَبِالْوَالِدَيْنِ احسانا اللہ نے کئی بار کہا. اسی طرح تمام رشتہ داروں، بیویوں، بچوں، غلاموں، ملازموں، ماتحتوں، یہاں تک کہ جانوروں تک سے نرمی کا معاملہ کرنا ہے. سخت حکم بھی دینا ہو تو نرم آواز سے دیجئے، بچے کو کہ بیٹا اٹھیے نماز پڑھے، اور آپ چیخ کے بولیں گے غصے میں، وہ پڑھنی بھی ہے تو نہیں پڑھے گا، پاؤں دبانا شروع کر دیں بچوں کے، اللہ کی کسی مخلوق پر اس کی اطاعت سے زیادہ بوجھ نہیں ڈالنا، گھر کے ملازموں پہ اور سواریوں پہ رحم کرنا ہے. اللہ تعالیٰ آپ سے مجھ سے قبول کرے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.